शुभयात्रा प्रस्तुत गर्दछ पैसाका कुरा, परिवार राम्रोसँग चल्न चाहिने स्रोत, त्यसको सही व्यवस्थापन, खर्च र बचतका कुरा, समग्र रूपमा पैसाका कुरा। नमस्कार, मेरो नाम मधु आचार्य हो। आज पैसाका कुरामा हामी मानिसका आवश्यकता र चाहनाका बारेमा कुरा गर्छौँ। एकजना पसले र अर्का एकजना पूर्व मन्त्रीको कथा मार्फत यी दुई शब्दलाई बुझ्ने कोसिस गर्छौँ। आवश्यकता र चाहनालाई लिएर हामीले एक वर्ष पनि छलफल गर्न सक्छौँ, तर हामी टुङ्गोमा पुग्न सक्दैनौँ। यो एकदम सापेक्ष विषयवस्तु हो, किनभने एकजनाको आवश्यकता अर्को व्यक्तिको चाहना हुनसक्छ, अनि आवश्यकता पुरा गर्ने तौर तरिका पनि व्यक्तिअनुसार फरक फरक हुन्छन्। जस्तो दुई छाक खाना खानु आवश्यकता हो कसैका लागि भने, अर्को व्यक्तिको लागि चाहिँ पाँच तारे होटलमा गएर खाना खानु आवश्यकता हो। त गहिराईमा पुग्न खोज्ने हो भने यी दुई बिचको भिन्नता पहिल्याउन एकदम गाह्रो छ। अर्थतन्त्रको परिभाषामा बाँच्नका लागि चाहिने चिज नै आवश्यकता हो, जस्तो घाँस, बाँस, कपास अथवा लुगा। चाहनालाई चाहिँ अर्थतन्त्रको सामान्य परिभाषामा आवश्यकताभन्दा एक तह माथिको केही प्राप्त गर्ने आकाङ्क्षालाई बुझाउँदो रहेछ, जुन तपाईँले पाउन पनि सक्नुहुन्छ, नपाउन पनि सक्नुहुन्छ। अर्कोतर्फ सुन्दै जाँदा यी दुई विषय खासै छलफल गरिरहनु पर्ने विषय जस्तो पनि लाग्दैन। दोहोऱ्याएर सोच्दा आर्थिक स्रोत साधनको बाँडफाँडको कुरा गर्ने विषयमा छलफल नगरेर पनि हुन्छ जस्तो पनि लाग्छ मनमनमा। यो बाँडफाँड कसैका लागि आवश्यकता हुनसक्छ, कसैका लागि आकाङ्क्षा। यसैले पनि पैसाका कुरामा यो विषय उठाएर हेरौँ भनेर आजको कार्यक्रममा हामीसँग दुईवटा कथा छन्। सबैभन्दा पहिला एकजना सामान्य जीवन बिताउँदै आउनुभएका पूर्व मन्त्रीको कथा।
आम्दानी अनुसारको खर्च गर्ने,
जस्तो
खर्च पनि प्राथमिकताको आधारमा गर्ने है। मलाई भन्नुहुन्छ भने म मन्त्री हुँदाखेरि भनेको थिएँ, मैले सस्तोमा 110 देखि 125 रुपियाँमा मैले रेडिमेड सर्ट एकैचोटि 19 वटासम्म किनेको छु, त्यो पनि नेपाल मेडै। त्यो सर्टहरू अहिले पनि मसँग छन्।
म अहिले पूर्व मन्त्री लालबाबु पण्डितको घरमा पुगेको छु। उहाँ काठमाडौँको एउटा 5 तल्ले घरको भुइँतल्लामा भाडामा बस्नुहुन्छ। उहाँलाई नेपाल बुझेको, आचरणमा सफा र नेपाललाई एकदम माया गर्ने नेताका रूपमा चिनिन्छ। एकपटक तपाईँको परिचय गराइदिनु न।
म लालबाबु पण्डित, अब अहिले नेकपा एमालेको पोलिट ब्युरो सदस्य छु र पूर्व सामान्य प्रशासन मन्त्री। संविधान सभामा म अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको सभापति थिएँ। पहिलो संविधान सभामा मेरो पुर्खौली घर जन्मस्थान सर्लाही, अहिले चाहिँ म विराटनगरमा हुँ र मोरङबाट म चाहिँ चुनावबाट निर्वाचित अथवा प्रतिनिधित्व मोरङबाट म गर्ने गरेको छु।
लालबाबुजी, तपाईँले चाहिँ व्यवहारमा आवश्यकता र चाहना के कुरालाई चाहिँ प्राथमिकता दिँदै आउनुभएको छ?
पहिलो मान्छेले के गर्छ त, पहिलो खाने कुरालाई प्राथमिकता दिन्छ, त्यसपछि लाउने कुरालाई दिन्छ, त्यसपछि भन्ने हो भने खानेकुराको निरन्तर प्राप्तिको माध्यम खोज्छ, त्यो भनेको रोजगारी वा उत्पादनसँग, त्यसपछि भन्ने हो भने मान्छेले मनोरञ्जन खोज्छ, होइन? त्योसँगै जोडिएर जाँदाखेरि चाहिँ साझा कुराहरू खोज्छन्। कतिपय निजी नितान्त भए, मैले खानै पर्छ निजी नितान्त भयो, अरूले पनि खानुपर्छ त्यो अरूको पनि नितान्त कुरा भयो, मैले कमाइनँ भने म खान पाउँदिनँ त्यो नितान्त निजी कुरा पनि भयो, अनि उत्पादनसँग जोडिने कुरा निजी कुरा पनि भयो, मैले केही न केही गरेर त मैले प्राप्ति त गर्नुपर्छ भन्ने कुरा हो। त्यसपछि के हो भने इन्कम अनुसारको खानेकुरामा पनि लगानी। हिजो के थियो भन्दाखेरि सबै कुरा आफ्नो बारीबाट उत्पादन गर्ने थियो, अब सबै कुरा पैसाबाट हुने, त्यस कारणले आम्दानी के छ त्यही अनुसारको त्यही हिसाबको स्ट्यान्डर्डमा मार्केटमा बजारमा पाउने कुराको प्राप्ति हो र त्यसको उपभोग पनि हो।
तपाईँले कसरी गर्नुहुन्छ यो, तपाईँहरू दुईजना मिलेर कसरी गर्नुभएको छ यो?
अब एउटा कुरा के हुन्छ भने चाहना सबै पुर्याउन सकिँदैन, तर न्यूनतम आवश्यकता पुर्याउनु पर्छ। न्यूनतम आवश्यकता के हो भन्दाखेरि मैले चाहिँ भात खाने कि रोटी खाने, तरकारी दाल खाने, अथवा केही भनौँ न हप्तामा मासु खाने कुरा छ। अब यो कुरा नियमित कुरासँग जोडिएर मानव औषधि खानु पऱ्यो भने त्यो अनिवार्य आवश्यकता हो बाँच्नको निम्ति, अनि थप चाहनाको कुरा आउँछ। चाहनामा पनि के हो भन्दाखेरि पुर्याउन सक्ने चाहना भयो भने मानिसले प्राप्ति गर्न खोज्छ, तर कतिपय चाहना त के हुन्छ भने पुरै हुँदैन। म यसपटकै एउटा उदाहरण दिन्छु, एकजना खोटाङको साथीको चाहिँ दुइटै खुट्टा थिएन, यति चाहिँ खुट्टा थिएन, उहाँले चाहना चाहिँ के राख्नुभयो भन्दाखेरि म कमसेकम संसारको देशहरू घुम्नुपर्छ, आफ्नो देश मात्रै हुँदैन भनेर। अनि त्यो भनेर उहाँलाई खोटाङदेखि विराटनगर ल्याइदिएछ, आफू दिसा पिसाब पनि गर्न नसक्ने, उसमा मानौँ न कि त्यो ठेला जस्तोमा राखेर रा उनलाई डुलाउनु पर्ने, एउटा छिमेकीले विराटनगरसम्म ल्याइदियो। ल्याइदिइसकेपछि चाहिँ म त संसार घुम्ने चाहना हो, मेरो चाहना पुरा हुनुपर्छ भन्नुभयो, दुइटै यो छैन, आर्थिक हैसियत पनि छैन, गरिब खानलाई पनि छैन। अर्कोले के गरिदियो भने जोगबनी लगेर छोडिदियो, विराटनगरदेखि अलि पर बोर्डर पारी छोडिदिइसकेपछि अब कहाँ के गर्ने, केही भाषा पनि बुझ्दैन, केही पनि छैन, अनि आफूले केही गर्न पनि सक्दैन। अनि त्यसपछि नेपालको मान्छे हो भने नेपालको पुलिसलाई ल्याइदियो, त्यसपछि गाउँमा खबर गरेर ऊ मान्छेलाई चाहिँ गाउँ पठाउनु पऱ्यो, खर्च गरेर पठाउनु पऱ्यो। त चाहना त उहाँको संसार घुम्ने थियो होइन, शरीरले पनि दिँदैन, सम्पत्तिले पनि दिँदैन, र वातावरणले पनि साथ नदिने भइसकेपछि चाहना मात्रै गरेर हुन्छ र मैले चाहना गरेर ल म एकचोटि चन्द्रमामा पुग्छु, चन्द्रमामा जाने त माध्यम छ होइन, म पुग्छु भने मेरो चाहना त पुरा हुँदैन नि। हो मेरो कुरा भन्नुहुन्छ भने म एउटा मान्यतामा म विश्वास गर्छु, मागेर समृद्ध कोही पनि हुँदैन, भागेर कुनै पनि समस्याको समाधान हुँदैन, मैले हरेक ठाउँमा मैले भन्ने गरेको छु। अर्को पनि म एउटा कुरा चाहिँ भन्ने गरेको छु, त्याग र समर्पण नभएको भए जुन ठाउँमा पुगेनन् ती ठाउँमा पनि आज गौतम बुद्ध पुगेका छन्, दरबारमा अल्झिरहेको भए, सुख सहलमा अल्झिरहेको भए अनि चाहिँ गौतम बुद्ध बन्ने थिएन, आज संसारभरि हुने थिएन।
कस्तो त्यो चाहनाहरूलाई समयमित गर्नलाई त गाह्रो हुन्छ होला नि सर?
हो, संसारमा तपाईँ हेर्नुहोस् जित्नेहरू सजिलै जित्या हुन् र जित्नेहरू सजिलै जित्या छैनन् है, त्यसकारण कठिन परिस्थितिबाट गुज्रेर आफ्नो आत्मविश्वासलाई डगमगाउन नदिकन अनि निरन्तर आफ्नो पाइलामा अरूलाई पनि डोर्याउन सक्नेहरूले जितेका छन्।
मलाई एउटा छ नि, जस्तो तपाईँको जस्तो सोचलाई व्यवहारमा ल्याउनलाई चाहिँ 1, 2, 3 के गर्नुपर्छ त? मैले तपाईँले जस्तै सोच र व्यवहारमै उतार्नुलाई चाहिँ
पहिलो कुरा चाहिँ सकारात्मक सोच हुनु पऱ्यो है, सकारात्मक सोच हुनु पऱ्यो। दोस्रो कुरा परिवर्तन आफूदेखि सुरु गर्नु पऱ्यो होइन, तेस्रो कुरा चाहिँ असीमित चाहनाहरूलाई नियन्त्रणमा राख्नु पर्यो। मान्छेले साँच्चै इमान्दारीपूर्वक ती तिनवटा कुरा बोक्ने हो भने धेरै कुरा सहज र सरल हुन्छ। जसरी कि म के खाने भन्ने कुरा म प्लानिङ गर्छु भन्ने हो भने देशलाई के चाहिन्छ भने यो समाजलाई के चाहिन्छ भने प्लानिङ गर्ने कुरा। प्लानिङ धेरै मान्छेले गर्दैन, धेरैले ठिक बेठिक छुट्याउन सक्दैन। हो, यो छुट्याउन नसक्ने एउटै कारण हुन्छ, किन भन्दाखेरि ऊ आफूलाई सन्तुलित रूपमा हेर्दैन। असन्तुलित रूपमा हेर्ने चाहिँ हुन्छ। असन्तुलित रूपमा हेर्ने भनेको के हो भने खुसी भयो भने खुसी खुसी मात्रै देख्ने, दुःख भयो भने दुःख दुःख मात्रै देख्ने होइन, वा कति त के हो भने अरूको दुःखमा रमाउने। फेरि यसलाई निरपेक्ष रूपमा पनि लिनु हुँदैन। किन निरपेक्ष रूपमा लिनु हुँदैन भने कसैले चाहिँ सादा लुगा लगाउनु मन पराउँछ, कसैले बुटे लुगा मन पराउँछ।
मलाई अलिकति अब यो तपाईँहरूको परिवार चाहिँ कसरी चल्छ, जस्तो व्यवहारिक हिसाबले आम्दानी खर्च योजना जुन योजनाको कुरा गर्नुभयो नि, तपाईँहरूले कसरी चलाइरहनु भएको छ यो परिवार चाहिँ?
एउटा मान्यता छ मेरो के हो भने आम्दानी अनुसारको खर्च गर्ने है,
जस्तो
खर्च पनि प्राथमिकताको आधारमा गर्ने है। मलाई भन्नुहुन्छ भने म मन्त्री हुँदाखेरि भनेको थिएँ मैले सस्तोमा 110 देखि 125 रुपियाँमा मैले रेडिमेड सर्ट एकैचोटि 19 वटासम्म किनेको छु, त्यो पनि नेपाल मेडै। त्यो सर्टहरू अहिले पनि मसँग छन्, म धेरै जसो कपडा अहिले पनि म फुटपाथमै किन्छु। किन भन्दाखेरि त्यो फारो तिर्नको बाटो, किन भन्दाखेरि मेरो आम्दानी कम छ भन्ने बाटो होइन। त्यसपछि भन्नुहुन्छ भने अब म त हिँडिराख्नुपर्ने परिवारको को उनी पनि हिँडिराख्नुपर्ने हुन्छ। धेरै जसो देख्नुहुन्छ होला म चाहिँ मिनी बसमा जान्छु, कहीँ 15 लिन्छ कहीँ 20 लिन्छ, टेम्पोमा जान्छु कहीँ 15 लिन्छ कहीँ 20 लिन्छ। कहिले काहीँ अप्ठ्यारै भयो कार्यक्रम चाहिँ भयो भने कहिले काहीँ म ट्याक्सीमा पनि जान्छु होइन। यथार्थसँग चाहिँ जोडिनु पर्यो भने मेरो चाहिँ बनायो। मेरो घरमा पनि हेर्नुभयो भने धेरै जसो के पाक्छ भन्दाखेरि सामान्य रूपमा जे कुरा बजारमा आएको तर के हो भने कम दाममा पाउँछ र स्वस्थ गर्छ। त्यो अहिले सोध्नुभयो भने सबभन्दा बढी चाहिँ मेरो घरमा फर्सीको मुन्टा पाक्छ, किनभने स्वस्थ गर्छ,
सस्तो पनि हुन्छ,
सस्तो पनि हुन्छ, सिजन पनि हो होइन। तर कसैलाई यो महिनामा चाहिँ काउली खानु मन लाग्छ अरे, लाग्छ काउली किन्नेले काउली खान्छ। कसैलाई के हुन्छ भने दिनका दिन मासु नभए हुँदैन, त्यो पनि हो। त एकरूपताको तुलना चाहिँ गर्नु हुँदैन, तर के हो भने सामान्य कुराको चाहिँ परिपूर्ति चाहिँ हुनुपर्छ। सामान्य कुरा के हो भन्दाखेरि कसलाई के रुच्छ मलाई थाहा छैन, तर सामान्य जीवन रक्षाको निम्ति जुन खानेकुरा हो नि अथवा स्वस्थ रहनको निम्ति ती चाहिँ अब मानव औषधि मूल्य हो नि, त्यसलाई त काट्न सकिँदैन होइन। त्यो चाहिन्छ, मानिस हो, मनोरञ्जन त चाहिन्छ है, मनोरञ्जनमा त केही लगानी त हुन्छ। त्यसपछि ऊ एकै ठाउँमा बसिराख्ने कुरा पनि होइन, समाजमा एक्टिभिटी हुन्छ, त्यो एक्टिभिटीमा पनि खर्च हुन्छ।
तपाईँहरूले चाहिँ जस्तो मासिक अथवा साप्ताहिक बजेट बनाएर खर्च आम्दानी गरेर अब यो यसरी हामी खर्च गर्ने भनेर दुईजना बसेर सरसल्लाह गर्नुहुन्छ कि आफै एकजनाले जिम्मा लिएर गर्नु?
एउटा कुरा के हो भने धेरैजसो खर्च त अब घरायसी कुराहरूको खर्च परिवारले गर्ने कुरा भइगयो, तर के हुन्छ भने सामान्य घेराभित्र रहेर खर्च गर्नु पर्यो। कुनै महिना बढी पनि खर्च हुन्छ, कुनै महिना कम पनि खर्च हुन्छ। किन बढी खर्च हुन्छ र किन खर्च हुन्छ भने म त राजनीतिक सामाजिक प्राणी पनि हो कुनै बेला चाहिँ धेरै ठाउँ चाहिँ जानु पर्यो धेरै कार्यक्रमहरूमा जानु पर्यो त्यही अनुसार खर्च हुन्छ होइन कुनै महिना अलिकति कम चाहिँ मैले कार्यक्रममा गएँ भने त्यसमा कम खर्च हुने हुन्छ त्यसपछि के हो भने कुनै बेला चाहिँ अलि बढी पाहुना पाका आए स्वाभाविक रूपमा अलिकति खर्च हुन्छ कम पाहुना पाका आए स्वाभाविक रूपमा चाहिँ अलिक कम हुन्छ अब मानौ कि चुनाव जस्ता अधिवेशन जस्ता कुराहरू आए त्यसमा विशिष्ट रूपमा खर्च हुन्छ जसरी कि दसैँमा विशिष्ट रूपमा खर्च हुन्छ नि नयाँ वर्षमा अलिकति थोरै भए पनि विशिष्ट रूपमा खर्च हुन्छ होइन हो त्यस्तै स्वाभाविक रूपमा परिवारमा पनि खर्च हुन्छ
त्यस्तो बेलामा चाहिँ कसरी व्यवस्थापन गर्ने त यो बजेट व्यवस्थापन कसरी
जस्तो कि कुनै बेलामा म एउटा कुराको मान्यता राख्छु इन्कम भयो भने पनि सबै इन्कम 100% त्यही बेला सिध्याउनुपर्छ भन्ने मान्यता म राख्दिनँ सेभिङमा जानुपर्छ बलियो भएको बेलामा सेभिङ गर्नुपर्छ कमजोर भएको बेलामा मा त्यो सेभिङबाट खर्च गर्नुपर्छ भन्ने मान्यता हो किन भन्दाखेरि उमेर ढल्किँदै गयो सेभिङबाट खर्च हुन्छ होइन सेभिङबाट म सधैँ सांसद त रहन्न नि म सधैँ मन्त्री रहन्छु मन्त्री भएको बेलामा आएको 100% एक रुपियाँ नबचाउने अनि चाहिँ त्यो सकिसकेपछि अनि चाहिँ खोइ हिजो आम्दानी थियो त्यही खायो अनि दाँत इच्छ पार्दै चाहिँ मलाई चाहिँ भात पनि खानु देऊ न भन्ने चाहिँ भिख माग्दै हिँड्ने चाहिँ म चाहिँ त्यो ठान्दिनँ त्यसकारण न्यूनतम खर्च चाहिँ जो अनिवार्य आवश्यकता छ त्यो त गर्नै पर्यो र त्यो अनिवार्य आवश्यकताभन्दा बाहिरको कुरा चाहिँ हो भने त्यसबाट चाहिँ सेभिङ पनि गर्दै जानु पर्यो जसले गर्दा अरू समयमा चाहिँ अनिवार्य आवश्यकताको परिपूर्ति होस् म त्यसरी चल्ने भएकोले गर्दाखेरि म प्रायः सन्तुलन मिलाएरै चलेको हुन्छु अथवा म आवेगमा आएर कतिले हुन्छ नि जुवाको खालमा म यति नै सबै हाल्छु भनिसकेपछि अहिले खुसियाली भयो भने त्यत्तिकै हालिदिने अब मर्नुपर्ने आयो भन्दैमा मर्ने ठाउँ खोज्दै हिँड्नुपर्ने त्यो सोचमा राख्दिनँ
दुःखमा नआत्तिने सुखमा नमात्तिने पूर्वमन्त्री लालबाबु पण्डितको कथामा तपाईँलाई कुन कुराले छोयो उहाँको कथा तपाईँको पनि कथा हो कि होइन एकैछिनपछि तपाईँलाई एकजना कपडा व्यवसायी बिना गुरुङको कथा सुनाउँछु अब कार्यक्रमतिर फर्कौँ बिना गुरुङ नेता हुनुहुन्न उहाँले काठमाडौँको सुकेधारामा एउटा पसल चलाउनुहुन्छ उहाँले पसल चलाएको 5 वर्ष भइसक्यो उहाँका श्रीमानले ठेक्कापट्टाको काम गर्नुहुन्छ दुवैजना मिलेर घर चलाउँदै आउनुभएको छ प्रीति सुवार बिनासँग कुरा गर्न उहाँको पसलमा पुग्दा बाहिर झमझमी पानी परिरहेको थियो
यो मेरो सानो एउटा पसल छ भन्नु पर्ला यसो चाहिँ दिन काट्ने बाटो भनौँ
दिन काट्ने बाटो मात्रै हो कि अरू पनि आम्दानी हुन्छ होला नि यसबाट पनि
आम्दानी अब सामान्य भन्नु पर्ला चित्त बुझ्दो छैन जस बुझाएर बसिरहेछु भन्नु पर्ला
नभएकै कारण हो त साँच्चै
मान्छेलाई कहिले पुगेको छ हौ नानी पैसाले
पुग्दैन
मान्छे कहिले चाहिँ नि सन्तुष्टि गरेर बसेको चाहिँ थाहा पाउनु भएको छ यत्तिकै बस्नुभन्दा चाहिँ नि के न के गरौँ भन्ने सोचाएर पसल राख्या हो खालि समयको सदुपयोग गर्नुपर्छ बुढोलाई नि केही सहयोग हुन्छ मैले यसो दिनको चाहिँ नि 50-100 रुपियाँ पनि कमाए पनि घरको लागि केही सहयोग हुन्छ भन्ने चाहिँ नि मलाई त्यस्तै चाहिँ नि सोच आँटाएर मैले सामान्य पसल चलाइरहेको छु भनौँ त्यसैले राम्रो गुजारा भइरहेको छ भनौँ आमा छोरीलाई
खर्च चाहिँ तपाईँहरूले गर्नुहुन्छ होइन अब यहाँ पसलमा पनि गर्नुहुन्छ घरमा पनि गर्नुहुन्छ कुनै योजना बनाउनुहुन्छ कि हुँदैन
योजना त अहिलेसम्म बनाएको छैन बहिनी है चल्दै जाउँ पसलले त खासै छैन अब यही पसलदेखि यो गराउँला त्यो गराउँला भन्ने त सोच मैले अहिलेसम्म राखेको छैन
अब सामान्य घर खर्च हुन्छ नि त अब यो ल्याउने त्यस्तो ल्याउने भन्ने त्यस्तो पनि बनाउनु हुँदैन कहिले पनि
त्यो त बनाइन्छ प्रत्येक महिनामा मैले यति खर्च गर्छु यति चाहिँ बचत गर्छु भन्ने सोच त राखेको छु तर चाहिँ सोचे जस्तो कहिले चाहिँ नि भइदिन्न भनौँ न आफूले सोचे भन्दा पनि बेसी चाहिँ कहिले चाहिँ नि खर्च भइरहेको हुन्छ
अब पैसाको कुरातिर जाउँ न
हजुर
पैसा तपाईँले अब कसरी महत्त्व दिनुहुन्छ भनेर मतलब कतिको महत्त्व दिनुहुन्छ आफ्नो जीवनमा
मलाई एक्चुली यस्तो परेको छ कि है म हस्पिटल गएको थियो, मेरो नानी सानो थियो, त्यस बेला चाहिँ हाम्रो चाहिँ आम्दानी खासै थिएन भन्नु पर्ला, तपाईँको 8-9 वर्ष अघिको नै कुरा भनौँ न। अब बुढोको बिजनेस व्यापार डाउनडोल थियो, अलिकति जोस लसमा चलिरहेको थियो, त्यो बेला म हस्पिटल गएको थिएँ, म 5,000 बोकेर। मलाई थाहा थिएन कि अब चाहिँ नि त्योभन्दा बेसी पनि लाग्छ या कम पनि लाग्छ भन्ने कुरो। त्यो दिन यस्तो भयो कि मलाई चाहिँ नि बडो अप्ठ्यारो भयो, सबै चेक गरेँ तपाईँको चाहिँ नि, औषधि पनि मैले सबै किनेँ, तर मलाई चाहिँ आउने बेला चाहिँ नि 10 रुपियाँ ब्याक मसँग पैसा बचेन। त्यो समय मोबाइल पनि थिएन मसँग, भर्खर भर्खर काठमाडौँ छिरे। मैले यसो स्मरण गर्छु त्यो दिन, अब मोबाइलमा चाहिँ फोन गरौँ कोसँग मागेर गरौँ, मलाई त्यत्रो आँट पनि थिएन, भर्खर काठमाडौँ छिरे। अब गाडीमा चढिजाउँ, पैसा 10 रुपियाँ छ, अब चिनेको मान्छे कोही छैन, बुढो अफिस गइसक्नु भएको थियो, अब पैसा मगाउँ पनि अब त्यो बेला चाहिँ आर्थिक अलिकति कमजोरै थियो भन्नु पर्ला। त्यस बेलाको घटना भनौँ न, त्यो दिनको सम्झना गर्दा अझै पनि मलाई चाहिँ नि एक किसिमको हुन्छ नि मन कता कता, पैसा भन्ने चिज यस्तो चिज रहेछ भन्ने कुरा मलाई अझै पनि स्मरण गराउँछ कि त्यो घटनाले। अनि एकजना दाई भेट्नु भयो, जो छिमेकी पल्लो घरमा बस्ने, उहाँ दाईको बाइकमा म आएँ, मैले औषधि पनि पुरा ल्याइएन त्यो दिन, तपाईँको जस्ट 1 हप्ताको मात्रै लिएर आएँ, अर्को जुन इम्पोर्टेन्ट औषधि थियो त्यो किन्नुपर्ने नानीको लागि, मैले त्यो दिन नलिकन आएँ। त्यो घटना सम्झिँदा यति रुन्छ कि मन, त्यो अझ म भन्न सक्दिनँ। पैसा भनेको मान्छेको जीवनमा यति महत्त्वपूर्ण छ कि पैसाले हरेक चिज मान्छेलाई चाहिँ नि सिकाउँछ भनौँ न।
एउटा समय त्यस्तो भयो जसले पैसाले पाठ सिकायो भनौँ न,
सिकायो।
अब अहिले चाहिँ तपाईँ पैसालाई कसरी लिनुहुन्छ त? अब त अहिले अलिकति तपाईँको समय परिस्थिति अलि परिवर्तन भयो, तपाईँसँग अलिकति पैसा पनि छ, कसरी लिनुभएको छ त अहिले?
अहिले मैले पैसालाई एकदम कस्तो ठाउँमा पैसा सदुपयोग गर्ने, आफ्नो हातको कुरा त्यो होइन, समय हात, पैसालाई हामीले धेरै माया गर्नुपर्छ, कस्तो ठाउँमा सदुपयोग गर्ने, आफ्नो चाहिँदो भन्दा फिजुलमा खर्च गर्न हुँदैन भनौँ न एक किसिमको। मैले धेरै बुझिसकेको छु, मैले अब त्यसरी लिन्छु, मैले त्यसरी नै अहिलेसम्म चलाइरहेको छु। ल मलाई आज पुगीसरी छ, मैले जे खाए पनि जे लाए पनि म सक्छु, हुन्छ नि मान्छेमा एक किसिमको इगो। अनि ल आज यहाँ 5 रुपियाँ पर्ने केही चियालाई मसँग आज पैसा छ, म राम्रो रेस्टुरेन्ट गएर त्यसलाई 100 रुपियाँले खान्छु भन्ने जुन हुन्छ नि मान्छेको एउटा चाहिँ नि, त्यो खालको छैन कि त्यसरी लिन हुँदैन भन्ने मेरो सोच। ल आखिर चिया चिया नै हो, खाना खाना नै हो, सफा होस् राम्रो होस्, पैसालाई आफूले सही सोचले सही तरिकाले सदुपयोग गर्यो भने त्यसले मान्छेलाई चाहिँ धेरै चाहिँ अघि लान्छ भन्ने चाहिँ सोच राखेको छु मैले।
पैसाको प्राथमिकता तपाईँले कसरी छुट्याउनुहुन्छ त?
हजुर
अघि पनि भन्नुभयो तपाईँले यसरी छुट्याउँछु, तर आफ्नो जीवनमा सबभन्दा महत्त्वपूर्ण कुराहरू कसरी छुट्याउँदै लानुहुन्छ कि के गरेर चलाउनुहुन्छ?
मैले हरेक चिज एउटा चाहिँ सोच सोच गरिराखेको छु भनौँ न, कसरी भन्नु त्यसलाई
भन्नुहोस् न, कसरी कसरी गर्नुभएको छ
भनौँ, यति पैसा चाहिँ छोरीको लागि, छोरीको फ्युचरको लागि भनौँ न, उसको पढाइको लागि, त्यसरी चाहिँ जस मैले छुट्टा भनौँ न।
कुनै दिनको त्यो यस्तो हुन्छ नि मान्छेको जीवनमा एउटा समयले कस्तो बनाउँछ भने, नै अब चाहिँ म यस्तो गर्छु, मलाई अब अति भयो अथवा अब म गर्छु, टर्निङ पोइन्ट भन्छ नि, तपाईँको जीवनको त्यस्तो टर्निङ पोइन्ट केही छ?
छ, त्यो त धेरै नै छ, तर एउटा कुरा भन्छु मैले चाहिँ एकचोटि तपाईँको, मलाई चाहिँ भनौँ न अब घर घर घरैसी चाहिँ नि व्यवहार चलाउन साह्रै गाह्रो भइरहेको थियो कि अब उहाँले अर्कलले दिएको पैसाले तपाईँको तरकारी किन्न भनौँ न हामीलाई पनि कहिले काहीँ आफ्नो व्यक्तिगत चिजहरू किन्न मन लागिरहेको हुन्छ देखेको मन पराएको चिज भनौँ न लिन नपाउने त्यो क्षण मैले सम्झिन्छु त्यो बेला मलाई एउटा यति राम्रो ब्याग मन पराएको थियो कि त्यो बेलाको चाहिँ नि 1800 भनेको धेरै महँगो
कुन सालतिरको कुरा आयो
तपाईँको यो 61 सालको कुरा 61-62 सालको कुरा कि त्यो बेला मेरो लागि एकदमै महँगो 1800 भनेको मलाई यति मन परेको थियो त्यो ब्याग हेर्नु मैले त्यो किन्छु भनेर नि मैले पैसा कलेक्ट गरेको थिएँ 600-700 अनि त्यसैमा चाहिँ नि थपथाप गर्छु अनि किन्छु भनेर मैले भनौँ न दैनिकी अब तरकारी किन्न आज मलाई यस्तो किन्नु छ बुढो अलिक बेसी पैसा दिनु ल भनेर चाहिँ नि कहिलेकाहीँ चाहिँ भनौँ न अब उहाँले 200 दिने ठाउँमा 300 भनौँ 300-400 पनि मागेँ तापनि मैले त्यो पैसा पुरा गर्न सकेन अनि मैले त्यो ब्याग किन्नै सकेन कि त्यो पनि अझै झल्को छ मलाई अनि कुनै बेला साथीभाइले भनौँ न त्यही किसिमको कपडा लाउने आफूलाई पनि इच्छा हुन्थ्यो लाउनलाई त्यस्तै खालको तर मेरो पनि केही भएको भए मेरो आफ्नै छुट्टै केही कमाइ आम्दानी स्रोत भएको भए मैले पनि लाउन सक्थेँ होला किन्न सक्थेँ होला भन्ने त्यो बेला मलाई एकदम भनौँ न फिल भइरहेको थियो म केही गर्छु गर्नुपर्छ सधैँभरि यसरी त हुँदैन चल्दैन अब घर पनि चलाउनु पऱ्यो उहाँलाई पनि अब मेरै माथि यत्रो महँगो महँगो लाएर एक दिन लाएर हुँदैन अब यस्तो महँगी ठाउँमा जे त्यो बेलाको अझै पनि मलाई छ त्यसैले नै मलाई चाहिँ अलिकति
के हुन्छ
ऊर्जा थपेको म केही गर्छु भनेर
अनि त्यो ब्याग किन्नुभयो
ब्यागको सपना चाहिँ त्यत्तिकै गयो
अनि त्यो ब्यागलाई अहिले सम्झिनुहुन्छ कि हुँदैन
एकदम सम्झिन्छु त्यो घटना एकदम अहिले जे होस् मेरो व्यवसायले मैले भने जस्तो लाउन पाछु खान पाछु म जहाँ जान्छु हिँड्न बनाउँछु त्यो क्षण अझै पनि याद छ
अहिले यत्रो व्यवसाय गर्नुभयो पहिला र अहिले अब यसो हेर्दा तपाईँलाई कुन कुराले धेरै सन्तुष्ट दिन्छ भन्नु
सन्तुष्टि त मानिस भनेको यो असन्तोषी नै हो सन्तुष्टि चाहिँ कहिल्यै मिल्दैन मानिसलाई पहिला पनि जे होस् चलाइरहेको थियो चलिरहेको थियो त्यति साह्रो त थिएन अहिले पनि सन्तुष्टि चाहिँ एक किसिमले नि छु एक किसिमले नि छैन
कुन कुरामा बढी सन्तुष्टि लिनुभएको छ तपाईँले
सबैभन्दा बेसी सन्तुष्टि भनेको मैले केही गरेको छु म पनि चाहिँ नि जे होस् भनौँ न एक किसिमको उहाँसँग हात थाप्नु परेको थिएन म पनि एक किसिमको सानै भयो भने एउटा चाहिँ व्यापारी हुँ मैले पनि केही गर्न सक्छु गरेको छु भनौँ न उदाहरण जस्तो बनाएको छु भन्नु पर्ला परिवारमा
बिना गुरुङको विचारमा परिवारका आवश्यकता र चाहनालाई परिवारको सन्तुष्टिले सन्तुलन मिलाउँदो रहेछ तर मैले कार्यक्रमको सुरुमा भने जस्तो यो एकदम सापेक्ष विषयवस्तु हो र व्यक्ति व्यक्ति अनुसार बुझाइ फरक फरक हुनसक्छ तपाईँ चाहिँ के भन्नुहुन्छ के तपाईँको परिवारमा आफ्ना आवश्यकता र चाहनाहरूका बारेमा छलफल हुन्छ मलाई तपाईँका कथा र अनुभव पनि सुन्न मन छ पैसाका कुरा आजलाई यति नै गरौँ अर्को कार्यक्रममा हामी फेरि पनि यो आवश्यकता र चाहना भन्ने चिजलाई थप बुझ्ने कोसिस गर्छौँ तपाईँ र तपाईँको परिवारका आवश्यकता र चाहनासँग सम्बन्धित अनुभव घटना वा कथा छन् भने हामीलाई info@sharecast.org.np इमेल लेख्न सक्नुहुन्छ अथवा भाइबरमा 98510-38035 मेसेज पनि छोड्न सक्नुहुन्छ त्यसै गरी यो कार्यक्रम सुनेर मन पऱ्यो भने अरूलाई पनि सुन्न भन्न सक्नुहुन्छ हस् त आजलाई म मधु आचार्यलाई बिदा दिनुहोस् नमस्कार अर्को कार्यक्रममा अवश्य भेटौँला